카페인이나?
그거 우아야 되나?
왜 그것도 가이에나?
군주 따자오?
빈지 보고 싶나?
그치 가이에나? 군주 따야코?
अस्सलामुअलैकुम सभी प्रोग्राम है कुछ तो कहिए मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़ आप में से जो लोग हमारी फेसबुक पर जाते हैं उन्होंने देखा होगा कि आज का प्रोग्राम हमारा साल के पहले महीने के लिहाज से उन लोगों के बारे में है जो हमारे इस प्रोग्राम में आए हमारी खुशनसीबी थी कि उन्होंने हम खूबसूरत बातें की खूबसूरत गीत सुनाए अपने शेर सुनाए और फिर वो चले गए तो हमने उनमें से कुछ के प्रोग्राम से इक्तबासात निकाले हैं मेरे साथ गुलरुख हैं प्रोड्यूसर और हम आपको सुनवाएंगे उन लोगों की बातें कुछ उनकी तख्लीक और अगर आप में से जो फेसबुक पर जाते हैं तो उन्होंने देखा होगा कि हमने चार नाम डाले हैं उसके ऊपर फेसबुक पर जिनके बारे में बात करनी थी तो उनमें सबसे पहले तो हमारे बहुत ही मोहतरम मौलाना अब्दुस्सत्तार एधी साहब निदा फाजली रॉबिन घोष और फारूक शेख साहब तो ज़ाहिर है कि जब तक जनवरी का महीना है इन हफ़्तों में हम बात करेंगे इन सब लोगों पर लेकिन आज हम दो फ़नकारों को जिन उनके प्रोग्रामों से इक्तबास ले रहे हैं और वो फ़नकार हैं रॉबिन घोष साहब और फारूक शेख साहब अगर हमारे सुनने वालों को याद है तो कितने सारे आप में से आए थे जब ये दोनों लोग हमारे प्रोग्रामों में आए बल्कि जब शबनम इस प्रोग्राम में आई थी तो आप लोगों ने बार बार पूछा था रॉबिन घोष साहब के बारे में कि वो कहाँ हैं कैसे हैं और फिर हमारी खुशकिस्मती कि वो इस प्रोग्राम में शामिल हुए बड़ी मोहब्बत से उन्होंने सब लोगों से बातें की तो आगाज़ करते हैं उन्हीं से रॉबिन घोष साहब से और उसके बाद चलेंगे फारूक शेख साहब के प्रोग्राम की तरफ
जैसे मेघा छाए
شہر برے لیکن آئی ایم گڈ مین بیکاز ہم اچھے آدمی اس لیے کہ ہم میوزک جانتے ہیں اور جو میوزک جانتے ہیں جو میوزک قدر کرتے وہ انسان خراب نہیں ہو سکتا.
السلام علیکم رابن گوش صاحب.
السلام علیکم.
مجھے مطلب ہمیشہ سے یقین تھا کہ آپ بہت ہی اچھے انسان ہیں, تو کیا یہ سچ ہے کہ سارے موسیقار اچھے ہوتے ہیں؟ تو تھوڑا سا ہمیں اپنے بارے میں بتائیے, کیونکہ آپ ایک بہت ہی مصروف زندگی گزار رہے تھے جب آپ پاکستان میں تھے.
جی جی.
اور اتنے مقبول آپ کے گیت تھے, فلمیں اداکاروں کی وجہ سے کامیاب ہوتی ہیں کہانی کی وجہ سے, لیکن آپ کے گیتوں کی وجہ سے بہت سی فلمیں کامیاب ہوئیں کیونکہ دن اور رات وہ گیت بجتے تھے.
یہ تو ان کا پیار ہے, جو لوگوں کو پیار ہے, جو اتنا پیار دیا ہمیں شبنم کو, اتنا پیار دیا, اسی میں تو ہم زندہ ہے. اسی پیار, اتنی پیار, اتنی محبت اور کہاں ملیں گے.
تو آپ کی زیادہ تر فلمیں بنی تو پاکستان میں, لیکن ظاہر ہے کہ آپ مشرقی پاکستان میں بھی ایک بہت مقبول موسیقار تھے. تو آپ کو اب کہاں زیادہ ریکگنائز کیا جاتا ہے, بنگلہ دیش میں یا پاکستان میں؟
میوزک کے بارے میں تو ہم تو کہیں گے آپ کا پاکستان میں جو میوزیشنس ہے وہ کہیں نہیں ہے, اتنے اچھے میوزیشنس کہیں نہیں ہیں. بہت میوزیشنس وہاں, ایک سے ایک میوزیشن ہے, اور فیسلٹیز بہت ہے, اسٹوڈیو فیسلٹیز بہت ہے, ریکارڈنگ فیسلٹیز بہت ہے, اور اسپیشلی میوزیشنز تو دے آر مچ مچ بیٹر دین بامبے اور اینی اسٹینڈرڈ اینی کنٹری ان دا ورلڈ. اچھا میوزیشنس ہے وہاں.
اور گانے والے سنگرز یعنی جو ہیں,
سنگرز میں ذرا فلم کے لیے ذرا کمی ہے دو چار. ایک تو ہم نے خود انٹروڈیوس کیا تھا نیارا نور کو, کافی ہم نے چارج دیا تھا فلم میں.
اچھا.
اور کافی فیمس ہوئی تھی, شی بیکیم فیمس, لیکن وہ جو ایک سٹائل ہوتا نا فلم کا وہ ذرا کم ہے.
کس لحاظ سے, مطلب کیا فرق ہے فلم کے سٹائل میں جو موسیقی ہوتی ہے؟
اور مطلب جنرل سٹائل جو ہر آدمی لائک کرتے ہیں, ہر آدمی پسند کریں گے. مطلب یہ ہے کہ ٹون شوڈ بی سویٹ اور آپ کو گھریلو پن ہونا چاہیے.
اچھا.
تو اسی میں آپ کو ذرا سنگرز کم نظر آتے وہاں.
زید خان ہے روکن پور سے. جی زید خان صاحب,
گل صاحب سے میرا یہ سوال ہے کہ آپ کیا بننا چاہتے تھے؟ دوسرا سوال میں ان سے یہ کروں گا کہ آپ کی جو مقصد تھے وہ پورے ہو گئے ہیں یا نہیں؟
جو موسیقی کرتا ہے وہ تو موت تک وہ موسیقی کرتا رہتا ہے. وہ تو پیار چاہتے ہیں لوگوں کو پیار. اور ہمارا کیا ہے, ہمارا ایک ہی یہ ہے, یاد ماضی عذاب ہے, چھین لے مجھ سے حافظہ میرا.
مگر کیوں رابن صاحب, آپ کی یاد ماضی تو بہت ہی خوبصورت ہے آپ کے لیے, تو وہ عذاب کیوں ہے؟
ماضی عذاب کا مطلب یہ ہے, عذاب کا ابھی عذاب ہے. یہ جو ہم موسیقی جو ہم کرنا چاہتے تھے وہ رک گیا, لیکن زندگی رہے تو ڈیفینیٹلی ہم کریں گے پھر, اگر لوگ ہمیں چاہے تو.
آپ کو تو لوگ بہت چاہتے ہیں. پچھلی دفعہ جب شبنم صاحب ہمارے پروگرام میں آئی تھی تب بھی لوگوں نے کئی سوال آپ کے بارے میں کیے, اور ہم نے ان کو یقین دلایا تھا کہ آپ آج ہمارے پروگرام میں آئیں گے. مجھے خوشی ہے کہ آپ آئے.
ہلو, السلام علیکم.
جی وعلیکم السلام.
میں خادم حسین بات کر رہا ہوں ٹھنڈا سے. میرا سوال ہے آپ نے میوزک کے کس اسٹیشن سے شروع کی؟
میں پہلے فلم کیا تھا 1962 میں, سکسٹیز میں. ہمارا پلے بیک سنگر تھا طلعت محمود, بامبے سے آئے تھے یہاں ڈھاکہ, تو ہم نے پہلے فلم کیا تھا وہاں یہاں. تو اس کے بعد اور بھی فلم کیا, پھر آپ کو چندا کیا, پہلے اردو فلم چندا, پھر چکوری, پھر یہ شروع ہوا.
تو طلعت محمود کے ساتھ جو فلم کی تھی آپ نے, اس کا نام کیا تھا؟
وہ تھا راجدھانی بوکے, اس کی مطلب از ہارٹ آف دا کیپیٹل. طلعت محمود صاحب بنگلہ جانتے تھے نہیں, تو دوسرا نام ہے تپن کمار. کمار کلکتہ میں تپن کمار تھا, اور جب بامبے میں طلعت محمود.
تو رابن صاحب, اس زمانے میں ایک عام رواج تھا کہ لوگ نام بدل لیا کرتے تھے. وہ شبنم صاحبہ کا نام جھرنا ہے اور وہ شبنم کے نام سے. آپ نے اپنا نام کیوں نہیں بدلا؟
نہیں, میوزیکل نام ہونا چاہیے, تھوڑا سا میوزیکل ہونا چاہیے. جیسا ہمارا رابن ہے وہ تھوڑا میوزیکل ہے. اب دیکھیں دلیپ کمار, یوسف صاحب سے دلیپ کمار, ٹھیک ہے, اس زمانے میں اشوک کمار, یہ کمار وہ کمار تھا, کہ اس نے بھی اپنا دل کما رکھا ہوا ہے. شبنم کے لیے, شبنم کا نام جو اس کا نام ہے جھرنا, جھرنا تو واٹر فال ہے نہیں
جی, بہت پیار, مجھے تو جھرنا بہت پسند ہے نام ویسے.
ہاں لیکن وہ سب نے کہا کہ نہیں, شبنم ایک جنرل نام جو سب سمجھتے ہیں, چاہے سندھی ہو, چاہے آپ کو پٹھان ہو, چاہے پنجابی ہو, سب جانتے ہیں شبنم.
صحیح. ویسے آپ کو خود کیسی لگتی ہیں شبنم, مطلب اداکارہ کے طور پر, جب آپ ان کے اوپر, میرا خیال ہے آپ ان کی ڈانٹ ڈپٹ تو کرتے ہوں گے جب آپ کا گانا وہ کوئی گاتی ہوں گی فلم میں اور آپ کو صحیح نہیں لگتا ہوگا تو کیا کرتے
ہیں؟ اداکارہ میں یہ ہے کہ جو ایکٹنگ نہیں کرتے سکرین پہ وہ اداکار ہے, جو ایکٹنگ کرتے ہیں سکرین پہ وہ تو پھر ایکٹنگ ہو جاتا نہیں. یہ نیچرل اگر آپ کرے, جو نیچرل پرفارمنس دے, تو وہ آپ کو, اسی کو کہتے ہیں اداکار.
تو آپ کو کون اچھا لگتا ہے, ایسا کس کو کہیں گے آپ جو بالکل نیچرل لگے اسکرین پہ آپ کے گانے گاتے ہوئے؟
ہمارا گانا وہ تو جب ہم ریکارڈنگ کرتے ہیں تو ہم گھر میں لے آتے ہیں گانے کو نہیں, ہم خود سنتے ہیں, سننے کے بعد اس کو کیا کرنا ہوگا گانے کو, تو وہ بھی رہتی ہے سامنے, وہ بھی بیٹھے رہتے ہیں تو وہ بھی سنتے رہتے ہیں, تو زبان یاد ہاتھ ہو جاتا ہے ان کو.
ویسے آپ کے کئی گانے, مطلب بہت سے گانے آپ کے رحمان صاحب پہ پکچرائز ہوئے, بہت سے ندیم پہ ہوئے, وحید مراد پہ ہوئے, تو سب سے زیادہ آپ کا, لیکن شبنم صاحبہ پہ تو بہت ہی ہوئے, لیکن سب سے زیادہ پسندیدہ, اچھا کون سا آپ سمجھے سب سے پسندیدہ کون سا ہے آپ کا؟ ایکٹر بھی اور ایکٹریس بھی.
ایکٹر میں تو ندیم صاحب ہے, وہ بھی بہت نیچرل ہے, اور آپ کو محمد علی صاحب کوئی گرینڈر کا رول ہے, کوئی جیسا امیتابھ بچن ٹائپ کا رول ہو تو محمد علی صاحب کو بہت اچھا لگتا ہے, لیکن ندیم صاحب جنرلی ہر رول میں فٹ کرتے ہیں.
تیرا سوال یہ ہے کہ موسیقار ملنسار اور نرم دل ہوتے ہیں, اس میں کیا حکمت ہے؟ اور دوسرا سوال یہ ہے کہ انہوں نے کبھی زندگی میں عشق کیا ہے؟
میں نے ایک عشق کیا میرے ماں سے, اور وہ آپ اس کو عشق بولے پیار بولے, وہ میرا ماں تھی, امی تھی, پہلے عشق میرا جب میرے ماں سے ہوا.
اچھا, میں پڑھ رہی تھی کہ آپ کے والد جو تھے ریڈ کراس میں تھے, اور اس آپ عراق میں پیدا ہوئے.
عراق میں بغداد میں ہمارا, میرا امی وہاں کا ہے. نہیں,
اچھا وہ وہیں کی رہنے والی ہیں؟
وہ وہاں کا ہے. ہاں عربی, ہاں عربی بولتے ہیں.
اچھا,
آپ کو میرا بڑی بہن تو ابھی تک وہ قرآن پڑھتی ہے, اپنا ہسبینڈ کو وہ سناتی تھی قرآن پڑھ کے,
کیونکہ ترجمہ ان کو سمجھ میں آتا ہوگا بالکل صحیح
عربی میں.
جی,
بیکاز شی نوز عربی. میرا بڑا بھائی عربی بہت اچھا بولتے ہیں.
آپ کو آتی ہے عربی؟
نہیں, تھوڑا سمجھ میں آتے ہیں, لیکن جو سمجھ میں آتے کہ اس لیے میرا امی جو امی بولتے تھے نہیں, کبھی پیار سے کبھی ناراض ہو کے وہ کبھی یہ, تو میرا امی بولتے تھے عربی بولتے تھے.
انہوں نے کہا جو بھی موسیقار ہوتے ہیں وہ بڑے نرم دل ہوتے ہیں اور بہت ملنسار ہوتے ہیں, یعنی ملنے ملانے.
جی,
تو کیا اس کی کوئی خاص وجہ ہے؟ مطلب
وجہ یہ ہے کہ ہم تو سب کو کہیں گے کہ آپ تھوڑا تھوڑا موسیقی کریں, آپ کو جب دل خراب ہو یا کبھی آپ ڈپریشن میں ہو یا کچھ پرابلم ہو, آپ گانا ضرور سنیں یا آپ خود کوئی انسٹرومنٹ بجانا سیکھیں, اس میں آپ کو آدمی کو نرم کر دیتے ہیں.
رحمان صاحب, اب ہم بات کرتے ہیں, آپ کا ایک بڑا مشہور گانا ہے پیار بھرے دو شرمیلے نے.
جی جی.
اور مطلب افسوس کس بات یہ ہے کہ اس کے جو خالق تھے, اس گانے کے جو لکھنے والے تھے خواجہ پرویز, ان کا ابھی حال ہی میں انتقال ہوا ہے لاہور میں.
جی جی.
تو بتائیے تھوڑا سا, آپ نے یہ گانا لکھوایا تھا ہے نا؟
ہاں, خواجہ صاحب بہت اچھے لوگ ہیں, تو وہ پنجابی لکھتے تھے شروع شروع میں, بہت سال پہلے وہ اردو بھی لکھتے تھے. نہیں, تو میں نے کہا کہ یہ خواجہ صاحب کو بلاؤ, اس کے اندر ایک ہاتھ میں ایک بھرک ہے, وہ ہمیں ٹائم بھی دیں گے اور وہ محنت بھی کریں گے. تو ہم نے خواجہ صاحب کو بلا کے میں نے کہا کہ دیکھیں آپ پنجابی گانا لکھتے ہیں, لیکن اس میں دو چار چیز ہم آپ کو کہہ دیں, کچھ لفظ ہمیں نہیں چاہیے, جوانی دیوانی یہ نہیں چاہیے, یہ سب ورڈ آپ اوائڈ کریں گے.
اچھا,
جوانی ہے یہ سب ورڈ اوائڈ کر کے آپ مجھے ایک میٹھا سا لائن دے دے.
جی.
تو اس میں وہ بیٹھ گیا, صبح سے لے کے شام تک مجھے پھر بلایا, شام کو بلایا, اس نے مجھے کہا پیار بھرے دو شرمیلے نے.
دل یہ کہے گیت میں تیرے گاؤں रहे साथ में, दुनिया को
तो घर आ गया तो हम दिमाग में रही है तो हम ये कर लेते, ये म्यूजिक को थोड़ा ये कर लेते, लेकिन चांस तो चला गया हमारा जब हमने रिकॉर्डिंग कर लिया, तो उसमें अफसोस होता है कि हम अगर पहले से और भी ज़रा ज़्यादा प्रिपेयर होते तो हो सकता मैं ये गलती नहीं करते, इसलिए मैं क्रिटिसाइज करता हूँ। क्रिटिसाइज करने से इंसान आगे बढ़ता है।
तो आप आज तक समझते हैं कि मौसीकी में अभी भी आपको कुछ सीखना बाकी है?
जी, मौसीकी जिसके अंदर में है वो आप आखिरी दम तक वो उसी में लगा रहते हैं।
तो रॉबिन साहब, आपने कोई अपने शागिर्द बनाए क्या?
शागिर्द के वो एक लाहौर में मेरा था एक ढोलक वाला
जी,
लेकिन वो मर गया। वो हमारे काफी साल मेरे साथ था, पहले वो बॉम्बे में थे, बॉम्बे में था शायद नौसर साहब के साथ थे। और भी बिजी रहते के साथ उसके बाद हमारा लाहौर में मेरा साथ था बहुत साल।
तो नाम क्या था उनका?
खुदा बख्श।
खुदा बख्श। तो वो सीखते थे आपसे?
हाँ,
उनको आप सिखाते थे मौसीकी?
हाँ, वो हमारे साथ साथ थे, लेकिन बाद में वो इंतकाल कर गया। पुलिस तो हमेशा कहते हैं कि हमें मत लो, हमें जब लोगे तो मुझे कोई रोमांटिक पिक्चर में लो तब हम काम करेंगे। आपको बॉम्बे से मनोज कुमार कहा था मुझे मेरे फिल्म में करे, मैंने कहा वो लड़ाई वाला झगड़ा वाला फिल्म में मुझे मतलब मुझे पहले फिल्म अगर बॉम्बे में करना है तो आप मुझे कोई रोमांटिक फिल्म दे जिसमें रोमांस से भरपूर हो, जो भी एक कहानी हो
जी,
तो फिर मैं काम करूंगा।
वैसे आपने अभी एक लफ्ज कहा था कुछ देर पहले, आपने कहा था मीठा सा गाना होना चाहिए, तो आपकी म्यूसिकी में ये मीठी सी चीज़ है, बड़ी मिठास है आपकी म्यूसिकी में, बड़ी ठंडक है, तो आपको जो किससे आप मुतासिर किससे हुए शुरू शुरू में, आपके कोई उस्ताद थे?
देखिए, मैं बहुत सुनता था रेडियो सिलोन और रेडियो कराची, बहुत सुनते थे, तो मेरा अम्मी ने कहा कि तुम सुनो आप देखो कोई मोनोटोन से एक मिलेंगे, कराची में मिलेंगे, कराची रेडियो में मिलेंगे, रेडियो सिलोन में भी मिलेंगे, मोनोटोनी एक मिलेंगे, उसको तुम अवॉइड करो, उसको अवॉइड करने की कोशिश करो। और मेरा अम्मी भी जानती थी मौसीकी नहीं, मौसीकी मतलब ये है कि वो अरबी गाना बहुत गाती थी, हमें जब सुनाते थे तो लोरी वो अरबी में लोरी सुनाती थी।
अच्छा।
हाँ, तो मेरा काम जो है वो उसी में म्यूजिक में वो अंदर जाते 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 मेरा बहुत यंग एज में मैंने ऑर्केस्ट्रेशन करना शुरू कर दिया। ऑर्केस्ट्रा ये वो जो लाहौर में कमी था का मतलब ये है इतने अच्छे म्यूजिशियंस है लेकिन इस्तेमाल नहीं होता था। वायलिन है, सितार है, शनाई है, सारंगी है, मैंडोलिन है, कितना कुछ इंस्ट्रूमेंट है एक क्लासेस, लेकिन ये कट्ठे आप देखेंगे वो पहले लाहौर में इतना इस्तेमाल नहीं होता था। वो बासुरी और मैंडोलिन में گانا ہوتا تھا, تو میں نے کہا کہ نہیں ابھی آرکیسٹریشن انٹروڈیوس کرنا چاہیے.
تو رابن صاحب کتنی دفعہ آپ نے فلم آن دیکھی اس مجھے ان کے بیک گراؤنڈ؟
دفعہ آپ سوچے کہ اسکول کے بعد میں وہ جاتا تھا سنیما ہال میں, وہ فلم ہاف ٹرم کے بعد بیٹھا رہتا تھا, کبھی شروع میں بیٹھا رہتا تھا بیک گراؤنڈ میوزک سننے کے لیے. ہال والا مجھے پہچان لیا اور مجھے اندر گھسنے دیتے تھے
بغیر پیسوں کے.
ہاں جی, فری فری اندر. وہ جانتے تھے کہ ہم سنیما دیکھنے کے لیے نہیں آئے, میں بیک گراؤنڈ میوزک سننے کے لیے, بیک گراؤنڈ آن کا بیک گراؤنڈ میوزک. کبھی ہم استاد نہیں بن سکتے, نہیں بنیں گے کہ ہمارا کام ہو گیا, نو, یہ ہم بلیو نہیں کرتے.
چلیے ہم اچھا سے اچھی باتوں کو یاد کرتے ہیں. آپ کی وہ گانا ہم سنتے ہیں جو آپ کو بھی بہت پسند ہے اور آپ کی یہ بڑی ہٹ فلم سے گانا ہے, لیجیے سنتے ہیں. سامعین, یہ تھا کچھ اس گفتگو سے اقتباس جو رابن گھوش صاحب نے اس پروگرام میں کی, اور یہ گانا بھی انہوں نے کمپوز کیا تھا, مجھے دل سے نہ بھلانا. وہ ان لوگوں میں سے تھے جنہیں کبھی نہیں بھلایا جا سکتا, اور میں نے اس میں نام دیا تھا اس پروگرام کو نایاب ہیں ہم. تو اے اہل زمانہ قدر کرو, نایاب نہ ہو کمیاب ہیں ہم. ہمارے ایسے ہی ایک اور فنکار فاروق شیخ صاحب ہیں اور ان کی ایک یادگار فلم ہے امراؤ جانا تھا. میرے خیال ہے آپ میں سے شاید ہی کوئی ہوگا جس کو ان کا یہ گانا یاد نہ ہو. تو سامین، یہ فلم امراؤ جان ادا کا وہ گانا ہے جو ہر ایک کا ہی دل پسند ہے. یہاں اسٹوڈیو میں بھی ہمارے انجینئر بھی اور ہمارے پروڈیوسر بھی بیٹھی جھوم رہی تھیں. تو اس سے پہلے کہ ہم فاروق شیخ صاحب سے ملوائیں آپ کو، جو اب ہمیں نہیں لیکن ان کی آواز ان کی باتیں ہمارے ساتھ ہیں، ہم اپنے کچھ کالرز کو لیتے ہیں. بہت دیر سے انتظار کر رہے ہیں. عبدالقیوم صاحب ہیں خیرپور سے ہمارے ساتھ. جی عبدالقیوم صاحب.
السلام علیکم.
جی وعلیکم السلام عبدالقیوم صاحب.
جی میں یہ پروگرام آپ کا بہت وقت سے سن رہا ہوں. آپ بہت سے ستاروں کو اس پروگرام میں شامل کرتے ہیں، اور آج بہت خوشی ہوئی کہ رابن کوسٹ کو آپ نے بلایا اور ان کے یادگار گانے ہمیں سنوائے. ایک میں سوال کرنا چاہتا تھا رابن کوسٹ صاحب سے.
جی میں آپ کو بتا دوں کہ رابن گھوش صاحب کا، سنیے رابن گھوش صاحب کا انتقال ہو چکا ہے.
موسیقی سے وابستہ ہیں.
میں آپ کو بتا دوں کہ رابن گھوش صاحب کا انتقال ہو گیا، اور آپ نے چونکہ 20 سے پروگرام سنا، ان کا فروری میں گزشتہ سال انتقال ہوا تھا، تو ابھی تازہ ہے، تو ہو سکتا ہے آپ کو یہ پتہ نہ ہو. ویسے کیونکہ ہمارے اس پروگرام میں شبنم بھی کئی دفعہ آئیں، رابن گھوش صاحب بھی، تو میں آپ کو بتا سکتی ہوں کہ جی جواب میں دے سکتی ہوں آپ کو. ان کے ایک بیٹے ہیں جو کہ فلم انڈسٹری سے نہیں بلکہ بزنس کرتے ہیں، اور ان کا فلم انڈسٹری سے تعلق نہیں. جی بہت شکریہ آپ کا عبدالقیوم، مجھے امید ہے کہ آپ اسی خوشی سے پروگرام سنتے ہیں. اچھا خدا حافظ. اور کوئٹہ سے غلام نبی صاحب. غلام نبی صاحب غلام جی السلام علیکم.
میں تو ریڈیو نہیں سنا ہوں.
جی
میں ایک تجویز آپ کو دے رہا ہوں.
جی
آپ ایک نمبر رکھے جو جیسا وہ بی بی سی والے نمبر ہے، اس پر لوگ اپنا رائے ٹائپ کرواتے، پھر آپ تسلی سے سنو. بس میرا یہ
ویسے بات سنیے، آپ جائیے نہیں غلام نبی صاحب. ہم نے ایک ایسا نمبر رکھا تھا چند سال پہلے، اور ہم نے ریکارڈنگ کہا تھا لوگوں سے، لیکن ہوا یہ کہ لوگ بجائے اس کے کہ ریکارڈ کرواتے، یا تو وہ بہت ہی لمبے گھنٹوں کے پیغامات دے دیا کرتے تھے. تو ہم ایسا کر سکتے ہیں، لیکن ہم نے یہ کیا ہے کہ ہم نے ایک ٹول فری نمبر رکھا ہے 0800 777 8789. اس پر آپ ہمیں فون کر کے بات کر سکتے ہیں ہم سے. لیکن مجھے یہ معلوم ہے کہ سہولت صرف جو لینڈ لائن یعنی کہ PTCL پاکستان کا فون ہے اس کے لیے ہے. اگر آپ ہمیں موبائل پہ فون کریں گے تو آپ کو پیسے دینے پڑیں گے. اسی لیے اگر کوئی موبائل پہ ہمیں فون کرتا ہے تو ہماری پروڈیوسر ہمیشہ ان کو خود سے دوبارہ کال کر لیتی ہیں. بہرحال اچھی تجویز ہے، ہم اس کو دوبارہ کوشش کرتے ہیں شروع کرنے کی، کیونکہ اس طرح ہمیں بہت سے نئے سننے والوں کے پیغامات ملیں گے. شکریہ. اور گلزمین صاحب نے شکایت کی تھی فون کر کے سگنل کے مسئلے کی. سوری بھائی، ہمارے فیس بک پہ بہت سے لوگوں نے میسیجز بھیجے ہیں. مستوئی ضیاء، اقبال باوانی، محمد جاوید چودھری، شہزاد احمد خان، مبشر اسحاق، ساجد جمشید، ان سب نے تصویروں کے ذریعے اور الفاظ کے ذریعے ہمارے ان فنکاروں سے محبت کا اظہار کیا ہے. طاہر لاشاری نے لکھا ہے کہ زندہ قومیں اپنے ماضی کو فراموش نہیں کرتی، یہ ہمارے ہیرو ہیں جن کی زندگی ہمارے لیے مثال ہے، اور ہم یہ سال ان کے نام کرتے ہیں. بہت شکریہ. شکریہ. اور یاد سے اگلے ہفتے کا پروگرام بھی سنیے گا، جب ہم مولانا عبدالستار ایدھی اور ندا فارسی، ان کی جو گفتگو تھی ہمارے اس پروگرام میں، وہ آپ کو سنوائیں گے. بابا بروہی نے کہا ہے کہ ماضی کی تصویر دکھانے کے لیے شکریہ. آپ کا شکریہ جواب دینے کے لیے. کامران خٹک، رانا آصف محمود، اکمل شر بلوچ، ارسلان خان، خواجہ طاہر، وسیم اختر نے پسند کیا ہے، نئے سال کی مبارکباد دی ہے، اور ان میں سے کئی نے ہماری پوسٹ کو شیئر بھی کیا ہے. عامر خان، راجہ سید اسد کاکا خیل، شہزاد قیوم، اسم احمد، فرحت وارث، اویس طارق بٹ، حنیف رسول، عابد انور، عبدالسلام شاہد وڑائچ، اور یوسف ابراہیم، حسن انصاری، ایک نام ہے نصرت منیر، اور عبدالقادر، فقیر قیصر خان کاکڑ، نادان ساحل، ان سب نے بھی پسند کیا ہے اور پروگرام کی تعریف کی ہے. بہت شکریہ. مجھے امید ہے آپ لوگ پروگرام سن رہے ہوں گے. جیسا کہ میں نے بتایا کہ ہمارے دوسرے جو فنکار جو اس پروگرام میں آئے تھے، بڑے پیار سے آپ سب سے باتیں کی، فاروق شیخ صاحب ہیں. بہت سی معروف فلمیں جن میں سب سے مشہور شطرنج کے کھلاڑی، بازار، گرم ہوا، یہ تینوں مطلب ایک ویسے بھی فلم انڈسٹری میں بھی بہت کامیاب فلمیں تھیں. تو لیجیے سنتے ہیں ان کی اس گفتگو سے کچھ اقتباس جو انہوں نے کچھ تو کہیے میں کی تھی.
تو ماؤ جان شطرنج کھیل رہے ہیں،
کہیں کچھ اونچ نیچ ہو گئی تو؟
ہو ہی نہیں سکتی، جب کھلی بساط سامنے ہو تو سوائے مہروں کے اور کچھ دکھائی نہیں دیتا.
ارے ہاں، یہ تو وہ بھی کہہ رہے تھے.
تو کون ان کے پیچھے؟ اور پیچھے پڑا ان کے. फौज
फौज
जी हाँ
किसकी फौज
हमारी फौज
बादशाह की फौज
बादशाह की फौज
अच्छा
जी हाँ मामूजान जंग का अंदेशा है कंपनी की फौज कानपुर तक पहुंच गई है बादशाह की फौज में जबरदस्ती भर्ती हो रही है उनके पास सिपाहियों की कमी है ना
बहुत सारे लोगों को पकड़ कर ले गए हैं वो लोग
सरकारी अफसर घर घर तलाशी ले रहे हैं हमारे घर भी आए थे वो
मगर ये मैदानी से खुद के निकल भागे
जी हाँ
हमने जिस फिल्म की आपकी झलक सुनवाई थी वो थी शतरंज के खिलाड़ी तो आप मुझे बताइए कि इतनी अच्छी आपकी फिल्में हैं गर्म हवा शतरंज के खिलाड़ी बाजार मतलब कोई एक नाम नहीं बेशुमार नाम है तो कैसा ये जो मौजूदा जनरेशन है उसका किस हद तक ताल्लुक है आपकी फिल्मों से
अब चूंकि केबल पे बहुत ज्यादा दिखाई जाती हैं फिल्में और बार बार घूम घूम कर आती हैं तो लोग इससे वाकिफ हो चुके हैं कि भाई फला फिल्म थी या फला फिल्म थी या फला में फिल्म में इसने काम किया था उसने काम किया था लोग उससे वाकिफ है
सर बहुत यंग सुनने वाले हैं और इनको चूंकि केबल की सहूलत नहीं है तो ये इतनी अच्छी अच्छी फिल्में देखने से महरूम है जो क्या
आपके प्रोग्राम की मकबूलियत के बारे में तो मुझे कोई शक की गुंजाइश ही नहीं है मेरी अपनी मकबूलियत तो है अंग्रेजी में जिसको कहते हैं द जूरी इज आउट ऑन दैट वन
नहीं भाई आप मजे की बात यह है तो मतलब मेरे तसव्वुर में आप अभी तक वैसे ही थे बिल्कुल जैसे कि बाजार में थे या शतरंज के खिलाड़ी मैंने ज्यादातर आपके जमाने की बहुत हर फिल्म देखी है
माशाल्लाह
जी तो बल्कि मैं अब देख रही थी तो आपको खुद अपने अंदर तो तब्दीलियां नजर नहीं आती लेकिन दूसरे में देख के आप बड़े हैरान होते हैं ना तो ये जो फिल्म थी आपकी बाजार ये 50s का जो हैदराबाद है इंडिया का तो उसकी कहानी थी एक तो इसमें अच्छी बात जो थी कि एक बहुत ही सीधी सादी मोहब्बत की कहानी आम सी जैसी होती है लेकिन इसमें एक मैसेज भी था बड़ा स्ट्रांग और मेरा ख्याल है कि इस फिल्म का बड़ा असर हुआ था बहुत सी एनजीओस पर और बहुत से ग्रुपों पर
दरअसल ये सागर सरदी साहब किसी दावत में गए थे हैदराबाद और वहाँ उन्होंने अखबार में एक किस्सा पढ़ा था
अच्छा
कि एक नौजवान लड़की जो किसी और से शादी करना चाहती थी उससे मोहब्बत करती थी उसके घर वालों ने फिर जबरदस्ती उसको किसी एक रईस बुड्ढे के हवाले सौंप दिया जो कहीं बाहर से आया था क्योंकि गरीब घराना था और वो लड़की जो है मना करने की ताकत नहीं रखती थी सागर साहब के जहन पर इसका बड़ा गहरा असर हुआ और उन्होंने कहा भाई मैं इसके बारे में लिखूंगा भी और मैं इस पर मुमकिन होगा तो फिल्म भी बनाऊंगा तो फिर उन्होंने वाकई इस पर फिल्म बना दी
अच्छा तो फारूक साहब इस लिहाज से आप बड़े खुश नसीब हैं असमत चुगताई की कहानी है ना गर्म हवा जो है
उनकी एक शॉर्ट स्टोरी थी
जी
जिसको फिर एक्सपैंड करके फैला कर कैफी साहब ने और शमा जैदी साहिबा ने गर्म हवा की पूरी कहानी भी बनाई और उस पर स्क्रिप्ट भी लिखी तो असमत जी ने तो बहुत एक मुख्तसर सी एक कहानी जो है अपनी लिखी थी जिसको फिर उन्होंने इस तरह फिल्म के रूप में जो है पेश किया
आपका भतीजा काजिम मिर्जा जो पाकिस्तान से आया है आप ही के यहाँ ठहरा है
यहाँ नहीं तो और कहाँ ठहरेगा
जरा बुलाइए उन्हें
क्या बात है इंस्पेक्टर साहब चार दिन में उसकी मेरी बेटी से शादी है वो यहाँ शादी करने आया ये है काजिम मिर्जा पूछ लीजिए जो पूछना है
जी पूछगछ थाने में होगी इनके पास ना पासपोर्ट है ना थाने में इनकी रिपोर्ट चलिए
घबराओ नहीं बेटा हम भी आते हैं अभी
बड़ा मतलब खुशकस्मती मेरी थी कि उस वक्त जो है जिसको हम पैरेलल सिनेमा या जिसको मीडिया आर्ट सिनेमा कहता है उसकी मुहिम चल पड़ी थी तो हमारे मुंबई में एक आम जबान की कहावत है कि भाई चलती गाड़ी में चढ़ गए तो गाड़ी जो है चल पड़ी थी और वो रफ्तार पकड़ रही थी अब किसी न किसी वजह से हम भी उसमें चढ़ गए तो चूंकि गाड़ी की रफ्तार बढ़ने लगी थी तो ऐसा लग रहा था कि जो आर्टिस्ट उसमें शामिल हैं वो भी बहुत तेज दौड़ रहे हैं और बड़े आसान बड़े ऊंचे उड़ रहे हैं वो लेकिन दरअसल वो मूवमेंट चल पड़ा था और उस तरह की फिर कई फिल्में कई आर्टिस्टों के साथ आई नसीर साहब ने कई फिल्में की ओम साहब ने की शबाना जी ने की स्मिता जी ने की कई ऐसे लोग थे जो उस वक्त उस मूवमेंट का हिस्सा हो गए और उनमें से एक नाम जो है फारूक शेख का भी था
तो फारूक शेख के नाम में एक बात ये भी है कि आपका जो बैकग्राउंड है वो बिल्कुल मुख्तलिफ किस्म का था मतलब जैसे शबाना है जाहिर बॉम्बे में जो लोग रहे लेकिन आप बड़ौदा से आए और वो भी एक छोटे से मतलब आप खुद तो छोटे से गांव से नहीं लेकिन बहरहाल आपका खानदानी बैकग्राउंड ये था कि जमींदारी थी आपके आपके वालिद वकील थे
हाँ वो बड़ौदा से आगे एक छोटा गांव है कोई 50 मील के पास है पर वहाँ कुछ बाप दादा की जमींदारी वगैरह थी मैं तो क्या जमींदारी करूंगा। और मैं तो दरअसल वकालत की पढ़ाई कर रहा था जब मुझे धर्मावा ऑफर की गई।
अच्छा।
और फिर मैंने धर्मावा भी की और वकालत की पढ़ाई भी पूरी की। वकीलों की किस्मत अच्छी थी कि मैं कोर्ट में गया ही नहीं कभी, वरना वो बदनाम हो जाते।
तो आपके साथ मुझे कई सारी खुशनसीबियां नजर आती हैं। तो ये सारा ग्रुप जो आपको बना, मसलन आपने शतरंज के खिलाड़ी सत्यजीत राय की फिल्म में थी, तो इन सब लोगों के साथ कैसे, और फिर बाद में, खैर ये तो काफी बात की बात है, उमराव जान अदा वगैरह, तो ये सब लोग आपका कोई ग्रुप था या इन लोगों ने आपको पिक किया, किस तरह से आपको?
इसका शब्द भी जो है या सेहरा भी जो है वो गर्म हवा के साथ ही बनता है। गर्म हवा चूंकि जैसे अभी आपने फरमाया कि बहुत मकबूल हुई और उसकी बड़ी तारीफ हुई, तो सत्यजीत राय साहब ने गर्म हवा देखी थी।
अच्छा।
और वो अपनी पहली हिंदी फिल्म या गैर बंगाली फिल्म बना रहे थे जिसका जिक्र अभी आपने किया, शतरंज के खिलाड़ी।
अच्छा।
और उन्होंने इत्तेफाक से मुझे फोन किया, मैं कैनेडा में अपने चचा के यहाँ छुट्टियां मना रहा था, तो उन्होंने फोन किया और मेरे चचा ने कहा कि कोई मिस्टर रे का फोन है तुम्हारे लिए। तो मैंने फोन उठाया, उनका मैं अंग्रेजी में, वो बहुत भारी भरकम और आवाज में और बड़े शानदार एक्सेंट में वो अंग्रेजी बोलते थे, उनका मैं सत्यजीत रे बात कर रहा हूँ और मैं तुमसे अपनी हिंदी फिल्म के बारे में बात। तो मैंने सोचा कोई मेरा मजाक उड़ा रहा है और कोई ऐसे खाम खाम मुझे तंग कर रहा है। तो मैंने कहा हाँ, बहुत बहुत शुक्रिया आपका, और अब मेरे जरा बिजी हूँ तो बाद में फोन कीजिए। मैंने फोन रख दिया।
अच्छा।
कोई 5 मिनट के बाद फिर फोन आया, उन्होंने कहा नहीं, मैं वाकई सत्यजीत से बात कर रहा हूँ और मैं फला फला नाम की फिल्म बनाना हूँ और उसमें ये फला फला आर्टिस्ट शामिल होंगे और मैं चाहता हूँ कि एक किरदार आप भी करें। तो फिर पहले तो मैंने कान पकड़े और बहुत माफिया की तलब की उनसे। अब फिर उन्होंने कहा कि मैं शूटिंग शुरू कर रहा हूँ। उन्होंने कहा ये साहब, मैं तो लंबी चौड़ी छुट्टियों पर हूँ। तो उन्होंने कहा तुम्हारा काम छुट्टियों से बात कर सकते हैं। तो फिर जब मैं लौट के गया तो काम शुरू हो गया और माशाल्लाह रे साहब के साथ काम करने का तजुर्बा भी अच्छा रहा
बहुत। और बस पूरी टीम आपकी जो थी उसमें बहुत बड़े बड़े फनकार थे इस फिल्म में।
फारूक शेख साहब, आप बहुत अच्छे आदमी है और मेरे अल्लाह से दुआ कि आपको अल्लाह उम्र दे। लेकिन आप ये बताइए कि आपने कितने फिल्म बनाए है?
आप देखिए, मुझे तकरीबन तारिक साहब फिल्म इंडस्ट्री में हो गए तकरीबन 40 साल। तो 40 साल में मेरा ख्याल है मैंने कोई 37 या 38 फिल्में बनाई हैं।
अच्छा। मेरे ख्याल है किसी में भी आपका ऐसा किरदार नहीं था जो नुमाया ना हो शुरू से लेके आखिर तक। तो
अब वो खुशकिस्मती हो सकती है क्योंकि वो ऐसे लोग थे जिनके साथ काम किया, वो आपकी कमजोरियों को दबा देते थे, ऑडियंस तक पहुंचने नहीं देते थे, और अगर कोई खूबी आप में कहीं से आ गई हो तो उसको जरा और जरा उभार देते थे।
जी नहीं, मेरा इसके बिल्कुल बरक्स ख्याल है कि अगर ऐसे आप ऐसे ना होते तो वो आपको अगला चांस ना देते। क्योंकि
नहीं, इसमें जो है थोड़ी सी हमारी वी एग्री टू डिसएग्री जो कहते हैं।
तो जब हम बॉलीवुड की बात करते हैं, हॉलीवुड की बात, तो हमें फौरन एक ख्याल आता है बड़ा ग्लैमरस सा कि आप तो उस वक्त दौलत में खेल रहे होंगे जब आपको ये फिल्में मिली हूँ। तो मैं एक छोटी सी झलक सुनवाना चाहती हूँ आपकी ही गुफ्तगू की, उसके बाद बात करते हैं।
और सत्य साहब ने जो है एक बहुत ही शाहाना कॉन्ट्रैक्ट मेरे साथ किया था जो 750 रुपए का था। वो मुझे उन्होंने 20 साल में चुकाए। तो बेचारे सत्य साहब दोस्तों इससे पूछ रहे थे कि भाई ये कर लो यार वो कर लो, तो फिर 750 रुपए की लालच में हमने गर्म हवा कर ली।
तो किसी को यकीन नहीं आ सकता फारूक साहब कि आपने इस फिल्म में काम करने का मुआवजा 750 रुपए लिया होगा।
और वो भी जैसे मैंने अर्ज किया कि वो भी 20 साल में मिले मुझे।
तो सबके साथ यही, सबके साथ उन्होंने यही सलूक किया या आपके जमींदार होने की वजह से आपके साथ ऐसा किया?
नहीं, शक्ति साहब के पास पैसे ही नहीं थे, इसीलिए तो वो दोस्तों को ढूंढ रहे थे कि भाई जी भर के मुझे डेट दे दो और बिल्कुल पैसे की जिक्र ही ना करो।
अच्छा अच्छा, एक और हमारे कॉलर है, 7 दिन का नाम है जी। अस्सलाम वालेकुम सर। जी आप वाकिफ हैं फारूक शेख साहब से? फारूक शेख साहब हमारे मेहमान हैं, आप जानते हैं इनको?
नहीं, मैं नहीं जानता।
हाँ, बस हमें, मुझे यही खतरा था कि आपकी उम्र के जो छोटे यानी जो यंग लोग हैं।
नहीं तो हर आदमी जो है बदकिस्मती का मारा हो ऐसा जरूरी तो
नहीं। नहीं, मैं ये भी नहीं कह सकती उनकी बदकिस्मती है, लेकिन हमारी खुशकिस्मती है जो आपको जानते हैं। तो फारूक साहब, आप इनसे वैसे बॉलीवुड की फिल्मों के बारे में साथ कुछ पूछ सकते हैं फारूक शेख साहब से? बहुत ये मशहूर फनकार है बॉलीवुड के।
जी फरमाएं।
मैडम मैंने तो आपसे कोई और डिस्कशन करनी थी अपनी लाइफ के बारे में.
अच्छा आप अपनी लाइफ के बारे. अच्छा तो ऐसा है आज का ये जो प्रोग्राम है ये फारूक शेख साहब की जिंदगी के बारे में है तो हम आपसे जरूर फोन करके.
जब आप उनकी जिंदगी पे प्रोग्राम करें तो मेरा कॉल ले लीजिए.
जी जरूर. अच्छा तो हाँ आप कुछ बताइए आप हमें फिर आपको ये 7.5 पहला आपका जो मुआवजा था 750 रुपए था और 20 साल में तो उसके बाद फिर.
उसके बाद फिर रे साहब ने शतरंज के खिलाड़ी ऑफर की. उसी दौरान जो है मुजफ्फर अली साहब ने गर्मावा देखी और वो अपनी पहली फिल्म बना रहे थे जिसका नाम था दमन.
अच्छा
तो उन्होंने मुझे कांटेक्ट किया. वो उस जमाने में मुजफ्फर साहब एयर इंडिया में मुलाजमत करते थे तो उन्होंने कहा मैं मेरा नाम मुजफ्फर अली है मैं अपनी पहली फिल्म बना रहा हूँ दमन और उसकी कहानी लगभग ऐसी है और ये उसका स्क्रिप्ट है आप पढ़ के मुझे बताएं अगर आपको दिलचस्पी हो. मुझे कहानी भी अच्छी लगी थी और मुजफ्फर साहब भी मुझे अच्छे लगे थे और अब भी अच्छे लगते हैं तो मैंने दमन कर ली. तो फिर वो जैसे लोग गाते गाते गवई हो जाते हैं मैं करते करते एक्टर हो गया.
अच्छा तो मैं एक वैसे मैं बात आपसे पूछने जा रही थी कि ये शतरंज के खिलाड़ी जैसे आज मैं जब ढूंढ रही थी आपके लिए कोई इसके निकालने को कोई मैं एक्ट निकाल सकूं तो मुझे ये लगा कि एक जो डिटेल्ड जाहिर है कि दोनों मशहूर नाम है सत्यजीत राय साहब का तो कोई मुकाबला ही नहीं खैर लेकिन मुजफ्फर साहब का भी कोई जवाब नहीं डिटेल्स देने में जैसे उमराव जान अदा में जिस तरह उस पूरे अहद के उन्होंने कमाल है उनका लेकिन शतरंज के खिलाड़ी में भी यही बात है फारूक साहब हालांकि राय साहब का ये बैकग्राउंड नहीं था उन्होंने जिस माहौल को पेश किया मुजफ्फर अली साहब का तो बैकग्राउंड वही है वो उसी तहजीब के पाले हुए हैं तो ये कमाल नहीं है.
ये एक बंसी साहब हुआ करते थे बंसी दास चंद्रगुप्त के ऐसा कुछ नाम था उनका वो हिंदुस्तान के मशहूर तरीन आर्ट डायरेक्टर में से हैं.
अच्छा
तो उन्होंने रई साहब को बड़ी मदद की इसमें और फिर लिखने में जो है जावेद सिद्दीकी साहब ने और शमा जैदी साहिबा ने रई साहब का साथ दिया. तो चूंकि ये लोग बड़े परफेक्शनिस्ट किस्म के लोग होते हैं रे साहब जिस तरह के इंसान थे वो ढूंढ के निकालते थे भाई फला फन में जो है माहिर तरीन या सबसे मशहूर या सबसे काबिल शख्स कौन हो सकता है फिर उसको कांटेक्ट किया जाए तो इस तरह वो अपनी फिल्में बनाते थे.
अच्छा तो मतलब ये पूरा टीम का कमाल था और ये वैसे ये उस शख्स का भी कमाल है जिसने उस टीम को जमा किया. वैसे शतरंज के खिलाड़ी बहुत ही मैंने बहुत पहले देखी थी और आज दोबारा देखी वो तो मैं यही सोच रही थी कि इस फिल्म की खूबसूरती जरा भी कम नहीं हुई बल्कि आपको उसकी बहुत सी वो बातें पता लगती हैं जो खुद आप में जब मेच्योरिटी आती है तो आप उसको ज्यादा समझ सकते हैं उन चीजों को बेहतर तौर पे.
जी 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 सही फरमाया आपने.
अच्छा कराची से हमारे साथ मोहम्मद अली साहब हैं.
सलाम वालेकुम.
वालेकुम सलाम भाई.
वालेकुम सलाम.
साहब आपसे एक सवाल है आपने कभी अमिताभ बच्चन के साथ फिल्म नहीं बनाया.
नहीं मैंने एक फिल्म बनाई थी लेकिन नवाज अली साहब वो इतनी नाकाबिल बर्दाश्त साबित हुई कि वो खुद मैंने भी नहीं देखी है. उसका नाम था तूफान.
अच्छा तूफान नाम था.
जी हाँ और वो बिल्कुल वैसी न बनी जिस तरह की ख्वाहिश बनाने वालों को थी. वो एक बड़े मशहूर फिल्म मेकर थे मरहूम मनमोहन देसाई साहब वो उसके प्रोड्यूसर थे और उनके साहबजादे जो हैं केतन देसाई वो उसके डायरेक्टर हुआ करते थे लेकिन वो फिल्म जो है बिल्कुल मतलब देखने के काबिल नहीं रही तो मैंने तो कम अज कम नहीं देखी है और मैं मशवरा आपको दूंगा आप भी ना देखें.
मेरा ख्याल है मोहम्मद अली साहब मेरा ख्याल है आप और मैं दोनों देखेंगे आज उस फिल्म को.
ये जो पुरानी फिल्में थी तो वो उनकी पूरी पूरी स्टोरी अभी तक हमें याद है तो आजकल जो है ना फिल्म निकल स्टोरी जो है ना अब समझ नहीं आती थी क्या मैंने देखा है और क्या सुना है तो ये कोई पाकिस्तान और इंडिया के अदाकार मिलकर कोई मुश्तरका कोई फिल्म अगर बनाए तो अच्छी बात नहीं है.
भैया मैं तो 100 मरतबा आमीन कहूंगा आपकी आपके ख्याल को और आपकी इस बात को क्योंकि मैं समझता हूँ कि पाकिस्तान में भी बेशुमार टैलेंट है और बहुत काबिल लोग हैं और अगर ये जिस तरह आपने कहा मुश्तरका अगर कोशिश की जाए तो मुझे पूरा यकीन है कि बहुत कामयाब कोशिश होगी वो अल्लाह करे ऐसा ही हो.
बहुत से लोग ये डरते हैं कई दफा हम इस प्रोग्राम में जब बात करते हैं तो उनका ये ख्याल है कि भारत की इंडस्ट्री इतनी बड़ी है कि अगर मुश्तरका कोशिश करें भी तो वो बिल्कुल आटे में नमक के बराबर कहीं उनका मकाम होगा. किस हद तक सही है ये बात.
میں دیکھیے یہ خیال کسی زمانے میں ہندوستان میں بھی لوگوں کا تھا کہ بھائی ہالی ووڈ کی فلمیں ہندوستان میں نہ دکھائی جائیں کیونکہ پھر ہماری فلم انڈسٹری کا کیا ہوگا. لیکن جب آپ کنسسٹنٹلی اچھا کام دیکھتے رہتے ہیں یا اس سے آپ کا تجربہ جو ہے اور وسیع ہو جاتا ہے, آپ کی سوجھ بوجھ جو ہے اور زیادہ وسیع اور باقوت ہو جاتی ہے, تو پھر آپ کا کام اپنے آپ سدھرنے لگتا ہے. تو مجھے یہ لگتا ہے کہ بنیادی طور پر چونکہ زبان کش کی سوجھ بوجھ پاکستان میں لوگوں کو زیادہ ہے, بہت اچھی موسیقی جو ہے پاکستان سے نکلتی ہے, شاعری جو ہے پاکستان میں بڑی اچھی پائیدار ہو رہی ہے, اور کئی لوگ میں جانتا ہوں اور دیکھتا ہوں ان کو آپ کے ٹیلی ویژن سیریل میں کہ جو بے حد اچھا کام کرتے ہیں. تو اگر یہ ہندوستان اور پاکستان مل کر فلمیں بناتے ہوں تو میں سمجھتا ہوں کہ یہ گریجولی پاکستان کی فلم انڈسٹری کو بھی ابھارنے میں اور دوبارہ کھڑا کرنے میں بہت بڑا کردار ادا کرے گی یہ کمپوزٹ کوشش جو ہے.
اچھا فاروق صاحب, جیسے یہاں امریکہ میں ہم لوگ پاکستان کے ٹیلی ویژن کو بھی دیکھتے ہیں اور انڈیا کے بھی, اب تو کیبل پہ بے شمار چینل جو ہے انڈیا اور پاکستان کے یہاں دکھائے جاتے ہیں, میں ہمیشہ یہ بات سوچتی ہوں, اور جبکہ مطلب میں یہ کوئی زبان کی طرف میرا کوئی شاونسٹ رویہ نہیں ہے, لیکن مجھے ایسا لگتا ہے کہ مطلب میں اس سے تو اتفاق کرتی ہوں, یہ میرا ذاتی ہے کہ زبان میں تبدیلیاں آنی چاہیے, زبان ماڈرن ہو جاتی ہے, زبان میں لفظ مل جاتے ہیں بہت سے, لیکن انڈیا میں جو اردو بولی جا رہی ہے اس میں کچھ لفظ جیسے زے اب نہیں بولا جاتا, ٹی وی کے بھی ہم ڈرامے دیکھتے ہیں پھے جو ہے پھول پھول, تو کیونکہ آپ اس ملک میں رہتے ہیں اور اہل زبان بھی ہیں اور فلمیں بناتے ہیں اور بے شمار ایسے لوگ ہیں جو بہترین, اور اس میں صرف کوئی ہندو اور مسلمان کے قید نہیں, کشمیر سے جو برہمن زیادہ تر فون کرتے ہیں ان کا زیادہ بہتر شینقاف میں نے کسی کا سنا ہی نہیں کبھی, تو یہ جو زبان میں تبدیلی آ رہی ہے تو کیا اردو کا کیا نظر آتا ہے آپ کو, کیا رنگ ہوگا آئندہ کوئی 20 سال بعد انڈیا میں؟
دیکھیں چونکہ اردو بے حد خوبصورت زبان ہے اور ایک بہت لمبی تاریخ ہے اردو کی ہندوستان سے جڑے ہوئے رہنے کی, اور دراصل جیسا کہ آپ جانتے ہیں جس زمانے میں ایک ہندوستان ہوا کرتا تھا اسی مٹی سے ابری ہوئی زبان ہے, اس کی اردو جو ہے اتار چڑھاؤ دیکھے گی لیکن اردو جو ہے ندارت یا غائب نہیں ہو سکتی. لیکن یہ ضرور ہے کہ زبان کے اعتبار سے ایک ڈکلائن یا ایک پستی کا عالم جو ہے عام طور سے آنے لگا ہے. اب میں سمجھتا ہوں کہ جس کو ہم ایس ایم ایس کی زبان کہتے ہیں جو ہم موبائل ٹیلی فونز پہ کیا کرتے ہیں, اب بول چال میں بھی اور گفتگو میں بھی اس طرح کی زبان استعمال ہونے لگی ہے جو میں نہیں سمجھتا کہ کوئی ایک اچھی سماج کے بارے میں یا کسی بھی معاشرے کے بارے میں جو ہے ایک اچھی بات ہے یا اس کے مستقبل کے بارے میں کوئی قابل امید بات ہے, یہ پستی کی طرف جانے والی بات ہے. میں سمجھتا ہوں کہ زبان جو ہے انسان کو بڑے ایک طویل عرصے کے بعد جو ہے اس میں خوبصورتی اور اس میں صحیح لفظوں کا استعمال اور اس طرح ادا کرنا کسی بات کو کہ جو معنی بھی پہنچا دے اور پھر اس میں ادائیگی کا ایک حسن بھی ہو, یہ تو بڑے طویل عرصے کے بعد انسانی قوم کو نصیب ہوتا ہے, اس کو اگر ہم ضائع کر دیں یا اس کو جو ہے نظر انداز کر دیں تو یہ بڑے نقصان کی بات ہوگی. اور میں بالکل آپ سے متفق ہوں کہ ہماری فلموں میں اب زبان کی طرف کوئی توجہ نہیں دے رہا, جو بڑی بڑی بدنصیبی کی بات ہے.
توجہ نہیں دے رہے, یا مجھے لگتا ہے کہ جیسے واقعی کچھ لفظ آپ ادا کرنے کے قابل نہیں رہتے کیونکہ آپ کی زبان جو ہے مطلب وہ عادی نہیں رہتی نا اس طرح سے کہنے کی.
نہیں, جو چیز آپ کو نہ آتی ہو یا آسانی سے جو آپ کو نہ آتی ہو آدمی اس کی طرف کوشش کرتا ہے اور اس کو سیکھتا ہے, اس کو اپنانے کی کوشش کرتا ہے. اب جیسے یہ اتنی ساری ٹیکنالوجی جو دنیا بھر میں پھیل گئی ہے یہ ہمیشہ تو نہیں تھی, لیکن لوگوں نے کوشش کر کے اس میں اپنے لیے فائدہ ڈھونڈا اور اس کو استعمال کیا اور اس کو اپنایا. اسی طرح جو ہے انگریزی جیسے لوگ سیکھتے ہیں, اب چھوٹے چھوٹے گاؤں میں انگریزی کے اسکول کھل گئے ہیں تو وہ اسی لیے انگریزی پڑھنا چاہتے ہیں کہ اس میں ان کو فائدہ نظر آتا ہے. تو یہ تو آدمی کی کوشش اور آدمی کی خواہش اور سوجھ بوجھ کے اوپر ہے, اگر وہ اس کے لیے کوشش کرے. اب میں آپ کو بے شمار ایسے غیر مسلم فنکاروں کے نام گنا سکتا ہوں جو اتنی اچھی اردو بولتے تھے فلم انڈسٹری میں, سہگل صاحب کو لے لیجیے, پرتھوی راج کپور صاحب کو لے لیجیے, موتی لال صاحب کو لے لیجیے, پران صاحب کو لے لیجیے.
جی ہاں بالکل
بالکل صحیح ہے, نفیس زبان بولنے والے لوگ تھے. آپ مجھے بتائیے کہ مغل اعظم نے جس طرح پرتھوی راج کپور صاحب نے اپنے ڈائلاگ ادا کیے ہیں, کیا کوئی کہہ سکتا ہے کہ ان کی زبان میں کوئی نقص ہے؟
بالکل نہیں، بلکہ شین قاف جتنا ان فلموں میں درست ہے وہ تو مطلب کوئی اردو سپیکنگ لوگ تو وہ زیادہ بہتر اردو بولتے ہیں ان کے مقابلے میں.
بالکل.
اچھا فاروق صاحب، لوگ بھی کیا کہیں گے کہ اتنے بڑے فنکار سے بات ہو رہی ہے فلموں کی اور کوئی گانا ہی نہیں گایا ابھی تک؟
آپ میری عمر کا ذکر کر رہی ہیں.
نہیں نہیں نہیں، میں گانے کا ذکر کر رہی ہوں. ایک چلیے ایک گانا سنتے ہیں آپ کی.
بڑے فنکار کا ذکر کیا تو مجھے فوراً خیال آ گیا
بڑا
سر تو پار کر چکا ہوں.
عظمت کے معنوں میں عظیم فنکار. تو چلیے ایک سنتے، میری پسندیدہ فلم آپ کی جو ہے بازار، اسے گانا. فاروق صاحب تھوڑی سی ریسرچ کی اور مجھے یہ اندازہ ہوا کہ فلموں میں آپ کے اوپر گانے زیادہ، مطلب لڑکیوں پہ زیادہ ہوتا ہے اس میں کیمرہ جو ہوتا ہے، آپ کو کچھ گانے میں زیادہ نہیں رکھا جاتا، اس کی کیا وجہ؟ آپ کے ذاتی کچھ ناپسندیدگی ہے گانوں وغیرہ سے؟
میں سمجھتا ہوں کہ انہوں نے بہت صحیح کیا جو لڑکیوں کو زیادہ رکھا کیمرے میں، کیونکہ لوگوں کو اپنے پیسے کے عوض میں کچھ اچھا دیکھنے کو تو ملنا چاہیے.
نہیں مگر آپ کو بھی گاتے ناچتے نہیں دکھے کوئی؟
نہیں
وجہ
نہیں. تو میں سمجھتا ہوں کہ جنہوں نے زیادہ لڑکیوں کو دکھلایا گانے میں انہوں نے بہت صحیح کیا، ان کو آڈینس سے بڑی ہمدردی اور محبت کا جذبہ محسوس ہو رہا.
اور دوسری بات یہ کہ اکثر آپ کی یعنی پلے بیک سنگر جو ہیں وہ طلعت عزیز صاحب ہیں، اس کی بھی کوئی خاص وجہ تھی؟
ہاں نہیں، یہ تو خیام صاحب چونکہ اس کے میوزک ڈائریکٹر ہوا کرتے تھے بازار میں بھی امراؤ میں بھی، تو انہوں نے مناسب سمجھا کہ طلعت عزیز صاحب کو جو ہے وہ غزل کے لیے استعمال کیا جائے اور ان کی آواز کو استعمال کرے، اور ان کے خیال سے طلعت صاحب صحیح تھے اس وقت. اور مجھے بھی لگ رہا ہے کہ طلعت صاحب نے اچھی طرح سے گائے پیش کی اپنی.
ہاں بالکل بالکل، بہت اچھا ہے. لیکن یہ کہ انہوں نے شاید بہت زیادہ نہیں گایا، بلکہ زیادہ تر میں نے آپ ہی کی فلموں میں ان کی کئی چیزیں سنی. کئی دفعہ ڈائریکٹر یہ بھی تو سوچتے ہیں نا کہ اس آدمی کی آواز سوٹ کرتی ہے فلاں ایکٹر پر، تو میں
صحیح فرمایا.
اچھا کچھ دیر پہلے ہم نے بات تو شروع کی تھی 750 روپے سے، لیکن میڈیا اور جو شو بز ہے وہ اب جس مقام پر ہے تو اب وہ بات تو صحیح نہیں رہی کہ فنکار بھوکا مرتا ہے، کیونکہ اب فنکار جو ہے ایک بہت باعث زندگی، فل ٹائم آپ پروفیشن کے طور پہ تھیٹر کو یا ریڈیو کو یا جرنلزم کو کسی بھی چیز کو اختیار کر کے آپ اپنی زندگی گزار سکتے ہیں، یہ پارٹ ٹائم نہیں رہی چیزیں ساری.
بالکل بالکل صحیح فرمایا. اور اب تو کسی زمانے میں یہ ہوتا تھا کہ ایک تھیٹر آرگنائزیشن ہے یہاں انڈیا میں جو بہت مشہور ہے، انڈین پیپلز تھیٹر ایسوسی ایشن، وہ 1942 سے تھیٹر میں انوالو رہا ہے، اور ہم لوگ جب ابتدا میں آئے تو ہم لوگ 2-2 روپے کے ٹکٹ بیچنا چاہتے تھے، وہ 2 روپے کے ٹکٹ بھی نہیں بکتے تھے.
اچھا.
اور اب یہ عالم ہے کہ اگر ایک ڈرامہ ہوتا ہے، پچھلے 20 سال سے شبانہ اعظمی صاحب اور میں کرتے ہیں،
تمہاری جی بہت پیارا پلے ہے وہ آپ لوگوں کا
جی، وہ 1500 روپے کا اگر ٹکٹ ہو تو وہ بھی آپ فوراً اگر جا کے خرید نہ لیں تو وہ بھی نہیں ملتا.
اور جبکہ بظاہر اس میں کچھ بھی نہیں ہے، مطلب دو لوگ بیٹھے ہیں اپنی اپنی کرسی.
جی ہاں جی. اب یہ دیکھیے اردو زبان کا جادو ہے یہ.
جی کمال. نہیں دو بہت اچھے فنکاروں کا بھی جادو ہے. شبانہ صاحبہ بہت اچھی آرٹسٹ ہیں.
بیسیکلی اسکرپٹ جو ہے اتنا اچھا لکھا ہے جاوید صدیقی صاحب نے کہ اگر آپ یوں ہی بیٹھ کے اپنے آپ ہی پڑھ لیں اگر تب بھی آپ پر بڑا اثر کرتا ہے اسکرپٹ.
اچھا جبکہ یہ انگریزی سے ہے اور مگر اس میں بالکل یہ فیلنگ نہیں ہوتی جب آپ اس کو سنیں کہ مطلب یہ ایسا لگتا ہے بالکل ان کا اپنا اپنی لکھی ہوئی چیز ہے.
بالکل بالکل اور یہ جاوید صاحب کا کمال ہے اور یہ ان کی خوبی ہے. بلکہ اس کے بعد انہوں نے ایک سیکول بھی لکھا ہے اسی پلے کا آپ کی سونیا کے نام سے.
اچھا
سورالی بیندرے صاحبہ ہیں اور میں ہوں اور وہ بھی اتنا ہی خوبصورت ڈرامہ ہے.
تو یہ بھی تھیٹر کے لیے انہوں نے لکھا یا ٹیلی ویژن کے لیے؟
نہیں تھیٹر کے لیے.
آپ ہی سنیے جو تو تو سامعین یہ باتیں تھیں فاروق شیخ صاحب سے. ابھی میں گلرخ کو بتا رہی تھی کہ میں نے آج تک جتنے بھی لوگوں کو پروگرام میں بلایا سبھی میرے پسندیدہ ہیں, لیکن جتنا مجھے مزہ فاروق شیخ صاحب کے ساتھ بات چیت میں آیا کیونکہ وہ ایک بہت ہی جس کو کہتے ہیں نا کہ جو شخص بہت ہمبل ہوتا ہے اور اتنے بڑے فنکار ہوتے ہوئے وہ اپنے سامنے بیٹھے ہوئے شخص کو احساس نہیں ہونے دیتا کہ وہ کتنے کس بلند مقام پر ہے اس کے مقابلے میں. تو بہت آج بھی میں فاروق صاحب کے پروگرام کو سن کے مجھے بہت یاد آ رہے تھے وہ, ان کی باتیں یاد آ رہی تھیں. مجھے امید ہے آپ کو بھی اچھا لگا ہوگا. یہ ایک گانا ہم سنتے ہیں جو کہ فاروق شیخ صاحب ہی کی ایک فلم ہے ساتھ ساتھ اسے ہے اس کے, لیکن اس سے پہلے میں آپ سے اجازت دے لوں. گلرخ ہماری پروڈیوسر تھیں, شہناز عزیز کی جانب سے, نشوان کی جانب سے اور گلرخ کی جانب سے خدا حافظ.
تم گھنا سایہ تم کو دے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
آج پھر دل نے ایک تمنا کی, آج پھر دل نے ایک تمنا کی, آج پھر دل کو ہم نے سمجھایا, آج پھر دل کو ہم نے سمجھایا. زندگی دھوپ تم گھنا سایہ.